अब सुनौं बिर्तामोड खबर। यस खबरका साथमा बिर्तामोड नगरपालिका बिर्तामोड झापा।
नमस्कार, रेडियो भिजन 91.6 मेगाहर्ज र www.radiovision.com.np बाट विश्वभरिकै साथ प्रसारण भइरहेको प्रत्येक हप्ता आइतबार बिहान 8 बजे प्रसारण हुने बिर्तामोड खबरमा यहाँहरूलाई स्वागत छ। म पुष्प बराल। बिर्तामोड खबरमा हामी बिर्तामोड नगर क्षेत्रमा भइरहेका गतिविधिका बारेमा हामी सम्बन्धित निकायका प्रतिनिधिहरूसँगको कुराकानी लिएर उपस्थित हुने गर्दछौँ। आज पनि हामी बिर्तामोड नगरपालिकाका एकजना जनप्रतिनिधिसँगको कुराकानी लिएर यहाँसँग उपस्थित भइरहेका छौँ। विशेषतः पछिल्लो समय नेपालमा करिब 3 दिनदेखि परेको निरन्तरको वर्षाका कारणले बाढी र डुबानले मुलुक नै चौपट भएको अवस्था छ। बाढी पहिरो र डुबानमा परेर हालसम्म 100 भन्दा बढीको मृत्यु भएको छ भने 67 देशभरमा अहिले पनि बेपत्ता रहेका छन्। बेपत्तामा परी 100 भन्दा बढी घाइते भएका छन्। बाढी र पहिरोका कारण, डुबान र पहिरोका कारण हजारौँ परिवार विस्थापित भएका छन्। यस क्रममा बिर्तामोड नगरपालिका पनि अछुत रहन सकेन। बिर्तामोडमा पनि धेरै घर परिवार डुबानमा परे र जनप्रतिनिधि लगायत सम्बन्धित निकायले तदारुकता देखाएर उनीहरूको अहिले उद्धार कार्य पनि भइरहेको छ। केहीलाई अहिले सार्वजनिक विद्यालयहरूमा सुरक्षित रूपमा चाहिँ राखिएको छ भने कतिपय चाहिँ को उद्धार कार्य अहिले पनि जारी रहेको हामीलाई प्राप्त समाचारमा जनाइएको छ। यसैबीच जनप्रतिनिधिहरूले यो बाढी र विपदको समयमा कसरी काम गर्नुभयो भनेर आज बिर्तामोड नगरपालिका वार्ड नम्बर 3 का अध्यक्षसँग हामी मदन बुढाथोकी हुनुहुन्छ, उहाँसँग हामीले कुराकानी गर्न गइरहेका छौँ। मदन सर, यहाँलाई स्वागत छ।
धन्यवाद, नमस्कार।
विशेष गरेर पछिल्लो चरण मुलुकमा अहिले विपत्तिको अवस्था सिर्जना भएको छ। यो विपत्तिमा चाहिँ स्थानीय सरकार बढी सक्रिय भएको पाइन्छ। विशेष त बिर्तामोड पनि अछुतो रहन सकेन। 3 नम्बर वार्ड पनि धेरै ठाउँ डुबानको खबरहरू हामीले चाहिँ सूचनाहरू प्राप्त गरेका छौँ। यो विपदको समयमा जनप्रतिनिधिहरूले कसरी उद्धार गर्नुभयो, के गर्नुभयो, बिर्तामोड 3 नम्बर अथवा बिर्तामोड नगरपालिकाको पछिल्लो अवस्थाको बारेमा जानकारी गराइदिनुहोस् न।
यो अहिले जुन यो विपद आयो, यो विपद साँच्चै भन्दाखेरि एउटै टाइममा आयो जस्तो अनुभूति भयो। अब जतिखेर हामीलाई फोन आउन सुरु गर्दाखेरि तपाईँको एकदम रेगुलर कलहरू आए। अब आउँदाखेरि हामीले पहिलो प्रायोरिटी चाहिँ के हो भन्ने कुरामा गयौँ, होइन? अनि हाम्रो लगभग 2 एरिया चाहिँ करेलाबारी एरिया र 64 एरिया चाहिँ 3 नम्बरको चाहिँ तपाईँको डुबान, पुरै डुबान भएको अवस्था थियो त्यहाँनेरि। अब अरूको धेरैको घरभित्र पानी पस्ने समस्या त धेरैको रह्यो, होइन? अब घरभित्र पानी पस्ने समस्या भन्दा पनि पहिलो चाहिँ बगाउने र डुबाउनेलाई पहिलो प्रायोरिटी दिनुपर्छ भन्नेमा हामी गयौँ है। अनि जनपद प्रहरी, नगर प्रहरी, होइन, रेड क्रस र मेयर साहबसँग पनि मैले यो कुरा मेयर साहबलाई रिपोर्टिङ गर्दाखेरि मेयर साहबले पनि के गर्नुपर्छ, तपाईँहरू आफ्नो तर्फबाट लाग्नु भन्ने उहाँबाट पनि आयो, होइन? आएपछि अझै हामीलाई पनि काम गर्ने हौसला पनि भयो। अनि त्यस पछाडि हामीहरूले जहाँ जहाँ डुबान छ त्यसमा पहिला महिला र बालबालिका वृद्धलाई त्यहाँबाट उठायौँ। उठाएर मोहन सरसँग, अनारमणि पब्लिक कलेजको प्रधान अध्यापक, उहाँसँग कुरा गऱ्यौँ। यसमा के भने पनि रेड क्रसका जिल्ला सदस्य सजेश शिवाकोटीले पनि धेरै सहयोग गर्नुभयो। उहाँले पनि र हरेक पार्टी प्रतिनिधि सबै राजनीतिक दलकाले पनि सहयोग गर्नुभयो। स्थानीय समाजसेवीले पनि सहयोग गर्ने, उहाँहरूको सहयोगमा हामीले पहिला 20 जतिलाई त्यहाँबाट उठायौँ 64 कालीबाट। पछि हामीहरूले जो जसको घरमा खानेकुरा पाक्न नसक्ने अवस्था छ, चुलो नबल्ने अवस्था छ भने उहाँहरू जम्मा गरेर राति अनारमणि पब्लिक कलेजमा हामीसँग 70 हुनुहुन्थ्यो। उहाँहरूलाई हामीले खाना साना खुवायौँ ओऱ्यौँ, उहाँ अनि उहाँहरूलाई सुत्ने ओर्ने एरेन्जमेन्ट गऱ्यौँ, होइन? हिजो बिहानको खाना पनि भयो अनि बेलुकाको खाना चाहिँ लगभग 16 जतिको घरमा चाहिँ चुलो नबल्ने अवस्था भएर नगर प्रहरी महेन्द्र पाण्डेले, उहाँहरूको एउटा क्रिस्चियन केस समाज रहेछ, होइन, त्यस्तो पर भने हामी खाना खुवाउँछौँ भन्नुभएको थियो। उहाँको नेतृत्वमा राति 16 जसको घरमा चुलो बलेको छैन उहाँलाई खाना प्याकिङ गरेर लगेको अवस्था हो, होइन? अब अहिले बाढी घटिसकेको अवस्था हो, अब सायद त्यस्तो नआउला। तर एउटा चाहिँ के चाहिँ हो भने हिजो विगतमा भएका कुलो पैनीहरूलाई अब पनि अझै व्यवस्थित नगर्ने हो र पैनी मासेर बाटो बनाइयो भने होइन निकै भयावह आउने सम्भावना देखिन्छ। बिर्तामोड त तपाईँको अझै पनि कन्जस्टेड एरिया, त्यो अलिक प्लम पनि उठाएर होला, तर खोला बिर्ता बजारभन्दा बिर्तामोडतिर खोला कन्जस्टेड छ, तर कन्जस्टेड भए पनि हिजो बिर्तामोडको तुलनामा बिर्ता बजार धेरै बढा बगेको छ। अब यो हिसाबले के देखिन्छ भन्नुहुन्छ भने अहिले जति पनि ढलनल सबै बिर्तामोडतिर जुवाको पानी पनि अर्ध खोलामा गयो होइन। अब बिर्ता बजार एरिया चाहिँ 40 फुटको बाटो छ, त्यो 40 फुटको खोला छ, तर 40 फुटदेखि माथिको खोलामा पनि अहिले पानी नभरिने अवस्था देख्दाखेरि कि यो पानीलाई कतै व्यवस्थित गर्नुपर्ने देखिन्छ, कि पुराना नाला पैनीहरू फेरि खोजेर त्यसलाई व्यवस्थित गर्नुपर्ने चाहिँ देखिन्छ, नत्र यो अन्तरिम कालसम्म यो भइरहने कोसिस।
मदन सर, तपाईँलाई मैले यही विषयमा चाहिँ मेरो जिज्ञासा पनि थियो, जस्तै अहिले तपाईँहरूले घर नक्सा पास गर्दाखेरि पनि खोलालाई कति छोडेर बनाउने भन्ने अझै पनि स्पष्ट मापदण्ड बनाइ नसकेको अवस्था छ होइन
तपाईँहरूको, किनभने
अहिले खोला किनारामा पनि अहिले घरहरू बन्ने क्रममा नक्सा पास नगरी पनि मिचेर घरहरू बनिरहेको अवस्था पनि हामीले देखिरहेका छौँ। यो नम्बरी जग्गा भएर पनि उहाँहरूलाई चाहिँ मापदण्ड दिएर यो खोलो पैनी छेउमा चाहिँ बनाउनु हुँदैन भन्ने खालको कडा नीति चाहिँ तपाईँहरू अझै ल्याउन सक्नु भएको छ कि छैन, के छ अहिले कार्यान्वयन चाहिँ भएको छैन जस्तो लाग्छ हामीलाई?
होइन, अहिले कार्यान्वयन हेर्नु घर नक्सा पास हुँदैन होइन, त्यो अस्तिको हाम्रो के अरे तपाईँको निर्देशिकामा नगरपालिकाबाट आइसकेको अवस्था हो होइन,
हजुर,
बाटो के अरे खोला पैनीबाट यति फुट चाहिँ छोडेर बनाउनु पर्छ भन्ने एउटा स्पष्ट आएको छ होइन, त्यो घर नक्सा पास हुँदैन, तर अस्थायी रूपमा टहराहरू बनिरहेको अवस्था छ होइन, त्यसलाई अझै व्यवस्थापन गर्नुपर्ने देखिन्छ।
अब यो बाढी, ठुलो बाढीहरू आइसकेपछि, डुबानहरू भइसकेपछि अलिकति मान्छेहरूमा रोगको संक्रमण फैलिने बढी चान्सेसहरू हुन्छ होइन, हैजाहरू फैलिने, अब यसतर्फ चाहिँ तपाईँहरूले कसरी सोच्नु भएको छ? एक किसिमले बाढी त अहिले अलिक घटेको अवस्था पनि छ, मान्छेहरूलाई पुनर्स्थापित गर्ने अथवा घर फर्काउने अभियान पनि तपाईँहरूले चलाउनु भएको होला, अब यसप्रति चाहिँ यो स्वास्थ्यप्रति चाहिँ तपाईँहरूले नगरले मिटिङहरू राखेर यसलाई कसरी अगाडि बढाउने कुरा केही छ?
हामीले त्यही दिनको लागि चाहिँ कुनैलाई रेस्क्युहरू केही कुनै कुराहरू हुन सक्छन् र मेडिकलका कुराहरू हुन सक्छन् भनेर हामीले नगरपालिकाको नगर अस्पतालसँग र हाम्रो आदरणीय दाई लक्ष्मी प्रसाद मैनाली उहाँसँग पनि हामी कोअर्डिनेटमा र एकदम तयार अवस्थामै रहेको हो होइन। अब यो अवस्थामा बाइदेवी बिक्तामण नगरपालिकामा कुनै महामारी आउने कुराका विषयमा हामी तुरुन्तै छलफल बसेर होइन एउटा निचोडमा निकालेर त्यो हामी एउटा यो रेस्क्यु टिम र एउटा तपाईँको यो जुन उहाँहरूको मेडिकल टिम चाहिँ हामी प्रिपेयर अवस्थामै राख्छौँ।
अब मदन सर, चाडपर्व पनि नजिकै आइरहेका छन्, बाढीले बाटोघाटोहरू पनि तहस नहस भएको अवस्थाहरू छ, धेरै बाटोहरू बगेका पनि छन्, पैनीहरू कुलाहरूको कारणले धेरै बाटोहरू भत्किएका अवस्था छन्, अब यो मर्मत सम्हारको कार्य दसैँ अगाडि केही हुनसक्ने सम्भावना देखिन्छ, जस्तै हामीसँग मेटेरियलहरू हुनसक्छ?
हुन्छ, दसैँ अगाडि यो यसको विषयमा हामीले तयार गरिसकेको अवस्था छ। नगरपालिकाले लगभग वार्डलाई यति यति पैसा भनेर अस्ति एउटा हामीले कार्यपालिकाको मिटिङ बसेको थियौँ, त्यहाँ छुट्याइसकेको अवस्था छ वार्डको, तपाईँको यो भूगोल हेरिकन होइन, कसैलाई थोरै बढी होला कसैलाई कम होला, त्योभन्दा अगाडि हामी यही यो मिडियामा यही कुरा आइरहेको थियो, मौसमविदले भनिरहनु भएको थियो, हामी यसैलाई पर्खेर बसेको थियौँ, अब आकाश क्लियर हुने अवस्था आइरहेको कारणले गर्दा पनि अब हामी त्यो कार्य कामलाई तुरुन्तै अगाडि बढाउँछौँ, अलिकति घाम लागिसक्दा र त्यो हालेको उपयोग हुने अवस्था भइसक्दा हामी तुरुन्तै काम अगाडि बढाउँछौँ।
अब विशेष त यो महामारी, यो बाढी पहिरो विपत्तिका कुराहरूमा विपद राहत कोषहरूको पनि व्यवस्था गरिएको हुन्छ, हाम्रो नगरले यो कोषलाई कसरी परिचालन गरिरहेको अवस्था छ?
अब यो कोष छ होइन, अब अहिले तत्काल हामीले सायद यही कोष नै हुन्छ होला, अहिले हामीले योबाट उपयोग गर्ने भनेको छैन, मैले मेयर साहबसँग अनुमति चाहिँ लिएको थिएँ होइन, अब कम खर्च लाग्ने गरी फिजिल खर्च नहोस्, त्यो जुन टपिक्स अन्तर्गत मात्रै खर्च गर्नु होला भनेर मेयर साहबले जे जे गर्नु छ उहाँहरूलाई रेस्क्युका कुराहरू अगाडि बढाउनु भनेर उहाँबाट आदेश भएकै हो होइन, अब त्यो यही हामीले त्यही कोषबाटै अगाडि बढ्ने भन्ने हिसाबमै थियौँ।
भनेपछि दुर्भाग्य के अरे सौभाग्य भनौँ, मानवीय क्षति चाहिँ यो बाढी पहिरोको कारण बिर्तामोड नगरपालिकामा यसपालि चाहिँ भएन।
अहिलेसम्म भगवान्को कृपाले होइन अब एउटा राम्रो पक्ष भनौँ, मानवीय क्षति भएन, त्यो नै राम्रो कुरा हो।
अब मदन सर, अलिकति फरक प्रसङ्ग, तपाईँहरूले चालु आर्थिक वर्षको बजेट चाहिँ कहिलेदेखि कार्यान्वयनमा लानुहुन्छ? तपाईँहरूले ब्याङ्क खाताहरू खोलिसकेको अवस्था हो?
अहिले हामीले अब कार्यान्वयनमा सुरु भयो होइन, अब कार्यान्वयनमा सुरु भयो। अहिले हामीले दसैँ अगाडि चाहिँ 3 नम्बर वार्डको अध्यक्ष भएको हिसाबले पहिला मैले 3 बोल्न सक्छु
होइन।
अब हामीले अहिले मेन चोकमा लाइटिङ लगाउने कामहरू होइन सुरु गरिसकेको अवस्था छ
होइन।
अब यसले एउटा हामी समिति बनायौँ, समिति बनाएपछि हामीले अहिले तत्कालको लागि 4 नम्बरको सिमाना मैनाली गेट होइन, मैनाली गेटबाट सैनिक मोडसम्म त्यो रोडमा लाइट लगाउने, यतापट्टि हाम्रो आदरणीय दाई सजेश दाईको घरबाट कछुबारी साइडपट्टि जनसहभागिता 30% जो जोले गर्नुहुन्छ उहाँको अगाडि होइन एउटा स्विचसम्म दिएर 30% लगाउनु गर्नु भने 70% नगरपालिकाबाट भनेर हामीले त्यो प्लानिङ गरेको अवस्था छ।
जस्तै नगरले लाइटिङहरू लगाउन चाहिँ सहयोग गर्ने, त्यसमा चाहिँ बजेटहरू विनियोजन गर्ने, तर बिजुलीको बिल चाहिँ कसले तिर्ने भन्ने कुरा चाहिँ अहिलेसम्म पनि अन्यल भएको, केही समय चाहिँ चल्ने, त्यस पछाडि बिजुलीको बिल नतिरेपछि बन्द हुने स्थिति पनि सिर्जना भएको छ नि, यसलाई चाहिँ कसरी व्यवस्थित गर्दै हुनुहुन्छ?
अहिले 3 नम्बरमा हामीले जति बालेको छौँ कुनै पनि निभेको छैन होइन। अब पहिलो कुरो चाहिँ के हो भने बिजुलीको बिल हामीले पनि मान्नुपर्छ क्या जनताले, सबै कुरा सरकारको टाउकोमा मात्रै थोपार्नु हुँदैन
होइन।
बिजुलीको बिल न वाडा कार्यालयले तिर्न सक्ने अवस्था छैन, किनभने वाडा कार्यालयको पहिला बजेट हेर्ने, बजेटमा केमा खर्च गरेको छ, ठिक गरेको छ कि बेठिक गरेको छ, कति बजेट छ, सबै कुरा हेर्नुपर्छ होइन। अनि अब 3 नम्बर वार्डकै कुरा गर्यो भने हामीसँग 32 टोल छ, 32 टोलमा तपाईँ बिजुली नै कति खपत हुन्छ आफै हिसाब गर्नुहोस् होइन। अब हाम्रो बजेट भनेको 1 करोड हो, त्यसमा अहिले खानेपानीको पनि छुट्याउनुपर्छ, बिजुलीको पनि छुट्याउनु पर्छ, अनि तपाईँको गिटी बालुवा भयो, अनि विकास निर्माणका सबै बजेटहरू तिनै हुन् होइन। अब 1 करोडले कति बन्छ आफै विचार गर्नुहोस्। त्योदेखि उता माथि लबिङ गर्न सको होइन, नगरपालिकाको लबिङ, वाडाका लबिङ र माथि लबिङ गर्न सको भने आउँछ, नभए लबिङ गर्न सकेन भने माथिबाट पनि ल्याउन सक्ने अवस्था हुँदैन होइन। अनि प्रदेशको केन्द्र होइन, अनि अब त्यो भएको कारणले गर्दाखेरि हामीहरूले 3 नम्बर वार्डमा जसको घर अगाडि रोडतिर फर्काएर बिजुली बाल्नुहुन्छ भने उहाँहरूले 30% कन्ट्रिब्युसन गर्नुभयो भने 70% चाहिँ वाडा र नगरबाट कन्ट्रिब्युसन गरिदिएको छ, तर एउटा स्विच चाहिँ आफ्नो अगाडि आफूले दिनुपर्छ, किनभने उहाँको सुरक्षाको कुरा पनि हो नि त। अनि एउटा सिधा भन्दाखेरि मैले यही मिडियाबाट भने होइन, त्यो नेता भनेको लिडर मात्रै हो होइन, तर नेताले सबै कुरा गर्न सक्दैन। अनि के भने वीरतामण नगरपालिका 100 पुलिस छैन, 1.5 लाख जनसङ्ख्या हुनुहुन्छ, बाहिरबाट 1.5 लाख आएको 3 लाख हुनुहुन्छ होइन। हामी चाहिँ नियम पालन गर्न मान्दैनौँ, अनि त्यो 100 मानिसले र 5 जनप्रतिनिधि उहाँहरूको टोटल्ली सुरक्षा गर्न सक्दैन, र हामीले नीति निर्माण गर्ने र व्यवस्थापन गर्ने कुराहरू चाहिँ हो, तर उहाँहरूले पनि सँगसँगै सघाउनुपर्छ।
विशेष त यो पछिल्लो चरण वीरतामोड वार्ड नम्बर 3 विकास निर्माणका केही देखिने गरीका कामहरू पनि भएका छन्, विशेष गरी ठुला बाटाघाटाहरूमा चाहिँ प्लम्बहरू बन्नेदेखि लिएर प्रदेश र केन्द्रका योजनाहरू पनि 3 नम्बर वार्डमा केही देखिन्छन्, ठुला भवनहरू, स्वास्थ्य चाहिँ नगर अस्पतालदेखि लिएर चाहिँ कृषि भवनसम्मका कुराहरू पनि भएका छन्। चालु आर्थिक वर्षमा चाहिँ तपाईँहरूको प्राथमिकता के हुन्छ, वडाको नगरको प्राथमिकता के केमा परेको छ, केही भन्न सकिने अवस्था छ यसपालि?
अब अहिले एउटा हामीले ग्रिनरीमा प्राथमिकता दिएकै हो होइन, अनि अब एउटा कुरा के हो भने कङ्क्रिटै कङ्क्रिटको सहर भएको कारणले अब विश्वमा पनि हजुरले हेर्नु भने म त जापानबाट फर्केको हो नि त होइन, टोकियोमा पनि तपाईँको रुखहरू धेरै छन् क्या होइन। तर एउटा कुरा के हो भने हाम्रो वीरतामोड त्यत्रो टोकियो जत्रो छैन, तर पनि कङ्क्रिटै कङ्क्रिट भइसक्यो होइन। अनि एउटा कुरा के हो भने हामी हाम्रो बिजनेस जसरी पनि चलो, घरको भाडा जसरी पनि आयो भन्नेमा मात्रै रहन्छौँ, तर भोलिको दिनमा के भने हामीले त यो ठाउँ छोडेर जान सकिँदैन नि त। अनि यसलाई व्यवस्थित गर्दै जाने पनि हाम्रै त्यसको दायित्व हो होइन। त्यो अन्तर्गत एउटा ग्रिनरीका कुरा भयो, अहिले लाइटिङमा पनि नगरपालिकाबाट 40 लाख रुपियाँ बजेट छुट्याएको छ 70-30 र यही हामीले जुन तरिकाले भन्यौँ नि, उहाँहरूले लाइटिङको प्रोभाइड र कुनै हिसाबले दीर्घकालीन रूपमा लाइट बल्छ भन्ने हिसाबले मेयर साहबले त्यो विषयमा छुट्याउनु भएको छ। योपल्ट त्यही तपाईँको चोरी र यो वीरतामोड अहिले क्राइमका कुराहरू पनि धेरै भएको कारणले सिसी क्यामेराको कुराहरूमा पनि अहिले बजेट छुटिएको अवस्था छ होइन। अनि अब बाटाहरू भन्ने कुरा भनेको त नियमित प्रक्रिया नै रह्यो, त्यसलाई भनिरहनुपर्छ जस्तो लाग्दैन होइन. अब अहिले हामीले 3 नम्बरबाट एउटा डेमोको रूपमा तपाईँले नाइट मार्केट बनाउने सोच बनाउँदैछौँ हामी. एउटा एउटा टाइमदेखि एउटा टाइमसम्म बजार खुल्ला बनाउने होइन, त्यतिखेर त्यो बजारलाई चाहिँ तपाईँको रङ रोगन लाइटिङहरू गरेर होइन, अनि त्यो चाहिँ साना साना व्यापारीहरूलाई चाहिँ उनीहरूको जीवन स्तर उकास्ने खालको, र त्यसमा पनि हामीले नागरिकता भएका र नेपालमा रहने र दुईटै खुट्टा नेपालमा भएका विशेष गरी होइन. अनि एउटा कुरा के हो भने अब बिहान नेपाली हुने बेलुका अर्कै देशका हुने होइन, सिधा कुरा गर्दा जतिखेर पनि नेपाली भएर बस्नुपर्ने र यी उहाँका छोराछोरी यी पढाउनु पर्ने यी बढाउनु पर्ने भोलि यी केही गर्छु भन्ने उहाँहरूलाई प्रमोट दिने खालको एउटा केही कन्सेप्ट हामीले बनाएका छौँ. अब त्यसलाई इम्प्लिमेन्ट गर्नेतिर जान्छौँ.
अब यो तपाईँहरूले ग्रिन बेल्टको अथवा चाहिँ हरियाली वडाको अवधारणा जुन ल्याउनु भएको थियो, अहिले सडकमा चाहिँ बिरुवाहरू रोप्ने, फुलका बिरुवाहरू रोप्ने कार्यहरू पनि छन् जसका कारणले चाहिँ फुटपाथमा पैदल यात्री हिँड्नलाई चाहिँ असहज भयो भन्ने खालको एक किसिमको जनताको गुनासो छ, त्यसलाई कसरी म्यानेज गर्दै हुनुहुन्छ?
त्यो अहिले रुख सानो छ होइन, त्यसलाई घेराबारा छ, त्यो घेराबारा सँगसँगै चाहिँ के हुन्छ भने अब कतिजना त्यहाँ अड्किने ओर्ने हुने सम्भावना त्यो स्वाभाविक कुरा हो होइन. त्यसलाई अलिकति रुख ठुलो भइसकेपछि हामीले घेराबारा हटाउँछौँ नि त होइन, घटाइसकेपछि त्यो रुखलाई छाट्ने ओर्ने हुन्छ होइन. एउटा लेभलमा पुगेपछि मात्रै माथि रुख हुन्छ, पछि उहाँहरूले नै यो रुख ठिक ठाउँमा रोप्नु भएछ धन्यवाद भन्नुहुन्छ, किनभने पछि हिँड्नका लागि तपाईँको शीतल पनि हुन्छ र कुनै समय अहिले काठमाडौँमा जहाँ पनि हामी हिँडेर पुग्छौँ नि त धेरै त होइन. अब यो बिर्तामोड पनि अब 10 वर्ष पछाडि हामीले हिँडेरै जानुपर्ने अवस्था हुन्छ क्या धेरै ठाउँमा, किनभने अब बिचबिचमा यहाँदेखि लगभग हिँड्न 500 मिटर हुन्छ, 500 मिटरको भाडाभन्दा बरु हिँडेर सस्तो भन्ने ठाउँमा पनि पुगिन्छ होला होइन. अनि अब मार्केटै मार्केट भएकोले एउटा मार्केटदेखि अर्को मार्केट जानको लागि पनि हिँड्नै पर्ने होइन. र साँच्चै भन्दाखेरि बिर्तामोडमा अब पार्किङका समस्या एकदम भयावह भएको कारणले गर्दा कुनै एरियासम्म सायद अब गाडी घोडालाई लान नदिने हो कि रोक्न नदिने हो कि भन्ने कुरा पनि हुन सक्छन् होइन बिस्तारै. अब ती कुराहरू हुँदाखेरि ती कुरा अहिलेको रूप ठिकै हुन्छ जस्तो लाग्छ.
जस्तै अब मदनजी, जस्तै यो सार्वजनिक शौचालयको कुरामा चाहिँ 3 नम्बर वडामा पनि अब तीव्र सहरीकरणको कुराहरू आएको छ, बिर्ता बजार लगायतका क्षेत्रहरूमा पनि सार्वजनिक शौचालय चाहिँ चाहियो भन्ने त्यहाँको जनताहरूको गुनासो छ, हामीले चाहिँ घर घरमा पस्नुपर्ने भन्ने अवस्था छ, यसलाई तपाईँहरूले सोच्नु भएको छ?
छ छ छ, अहिले सार्वजनिक शौचालय अब बिर्ता बजारतिरको गर्दा त अहिले नयाँ कम्प्लेक्स बनेको छ होइन, नयाँ कम्प्लेक्समा सार्वजनिक शौचालय त्यहीँ भइहाल्यो होइन. त्यो जुन कृषि भवन हजुरले भन्नुभयो नि
होइन,
एउटा त्यहाँ भयो. दोस्रो भनेको अहिले बिर्ता बजारमा जहाँ हटिया लाग्छ नि होइन, हटिया लाग्ने ठाउँमा पनि 3-4 वटा टोयलेट छ होइन, बनाएकै छ त्यहाँ टोयलेट होइन. अहिले बिर्ता बजारमा त्यत्रो समस्या छैन, बिर्ता मोडतिर चाहिँ अहिले समस्या छ, तर त्यसका लागि माथिबाट बजेट आएकोले एउटा खोजी गर्ने समिति पनि बनिसकेको कारणले 2-3 वटा ठाउँ पनि सेलेक्ट गरेको, तर 3-4 वटा ठाउँमध्ये कुन चाहिँ उपयुक्त हुन्छ भन्ने अहिले डिसिजन गरिन हालेको अवस्था छ. त्यो डिसिजन गरेर यो बिर्ता मोडमा पनि तुरुन्तै
अब मदनजी एउटा महत्त्वपूर्ण विषय छ, यसपालिको एससीको रिजल्ट तपाईँले हेर्नुभयो होइन, प्राइभेट स्कुलहरूको केही राम्रो रिजल्ट आयो र सामुदायिक विद्यालयहरूको रिजल्ट चाहिँ खस्किँदो क्रममा रहेको देखिन्छ. यत्रो लगानी गरेको तपाईँको सबैभन्दा पुराना विद्यालय प्रतिष्ठित विद्यालयहरू पनि तपाईँको वडामा छन्, ती विद्यालयहरूको शैक्षिक स्तर चाहिँ सोच्नुपर्ने अवस्थामा देखिएको छ. एउटा चाहिँ विपन्न परिवारका नागरिकहरू पढ्ने विद्यालय को शैक्षिक स्थिति चाहिँ राम्रो भएन, रिजल्टले पनि त्यो देखायो भन्ने जनताको गुनासो छ, शिक्षातर्फ तपाईँहरूले के सोच्नु भएको छ?
अब शिक्षातर्फ तपाईँको यो अहिले जुन रिजल्ट खस्केका कुराहरू अब जे कुराको पनि परिणामले देखाउने हो, परिणामले देखाएपछि त्यो परिणाम पछाडि चाहिँ त्यसलाई के गर्ने र कुन लेभलमा लाने र कसरी लाने भन्ने एउटा रणनीति भन्छ जस्तो मलाई लाग्छ होइन. अब यसलाई चाहिँ हामीले यो शिक्षा सुधार ल्याउने विषयमा पनि हामी तुरुन्तै यो मिटिङ बसेर म मेयर साहबसँग पनि यो विषयमा अनुरोध गर्छु, हामी मिटिङ बस्छौँ होइन. अस्ति पनि त्यो यो जुन एससीको कुरामा पनि रिजल्ट अलिकति खस्केको कारणले गर्दाखेरि हेड सर हाम्रो खड्क खरेलज्यूसँग पनि यो विषयमा कुरा भएको थियो
होइन.
अनि एससीमा उहाँहरूलाई चान्स इक्जामको लागि गर्दा यदि उहाँहरूले आर्थिक कम्पेन्सेट गर्न सक्नुहुन्न भने वाडाबाट पनि हामीले कम्पेन्सेट गर्ने भन्ने विषयमा कुरा भएको थियो, तर उहाँहरूले कोचिङ क्लास चाहिँ यहीँबाट गर्न सकिन्छ सर भन्ने भएपछि अहिले त्यो कोचिङ क्लास भएर उहाँहरूले दिनुभयो। अब यसको विषयमा पनि हामीहरूले एउटा योजना बनाएर योजनाबद्ध अगाडि
बढ्छौँ। मदन सर, अन्त्यमा जस्तै यो विपत्तिको बेलाको अवस्था छ, नजिकै चाडपर्वहरू पनि नजिकै आइरहेको अवस्थामा वडाको सन्देश के छ आम नागरिकमा?
अब आम नागरिकलाई विशेष गरी हामी नेपालीको महान चाड दसैँ तिहार छैट होइन, यसलाई एउटा भव्य र सभ्य ढङ्गले पनि मनाऊ, कुनै दुर्घटना रहित मनाऊ होइन। अब गरिब विपन्नहरू पनि धेरै हुनुहुन्छ, यो चाड भनेको एउटा कुनै व्यक्ति र धनीको मात्र चाड होइन, हामी सबैको चाड हो। गरिबलाई पनि हेरेर मनाऊ, आफू मात्रै खुसी नहौँ, वरिपरि पनि आफूभन्दा तलकालाई पनि खुसी हुने गरी उहाँहरूका पनि छाक र गुर्जर टार्ने खालका वातावरण पनि तयार गरौँ, सभ्य र भव्य तरिकाले मनाऊ। सबैलाई दसैँ तिहार र छैटको शुभकामना व्यक्त गर्न।
हस्, मदन सर व्यस्त हुनुहुन्थ्यो, व्यस्तताको बावजुद पनि समय प्रदान गर्नुभयो र यो नगरको बारेमा पछिल्लो गतिविधिका बारेमा जानकारी गराइदिनु भयो, समय प्रदान गर्नुभएकोमा यहाँप्रति हार्दिक आभार व्यक्त गर्दछु।
धन्यवाद सर।
उहाँ हुनुहुन्थ्यो मदन बुढाथोकी, बिर्तामोड नगरपालिका वडा नम्बर 3 का अध्यक्ष हुनुहुन्थ्यो। उहाँले यो विपत्तिको समयमा उद्धार कार्य र पछिल्ला नगरका गतिविधिका बारेमा हामीलाई जानकारी गराउनु भयो। पक्कै पनि यो विपत्तिको समयमा जनप्रतिनिधिहरूले देखाएको तदरुकताको सराहना गर्नै पर्ने हुन्छ, किनभने बिर्तामोडमा विशेष त वडा नम्बर 3 धेरै डुबान भएको थियो, धेरै परिवार विस्थापित भएका थिए, उहाँहरूलाई उद्धार गरेर विद्यालयहरूमा राखेर उहाँहरूलाई सकुशल घर फर्काउन सफल हुनुभएको छ। उहाँहरूलाई धन्यवाद पनि दिन चाहन्छौँ। आगामी दिनमा पनि हरेक विकास निर्माणमा उहाँहरूको प्रत्यक्ष निगरानी हुन सकोस्, जनताका प्रत्यक्ष सरोकारहरूमा जनप्रतिनिधि सँगै हिँड्न सकेको अवस्था रहन सकोस् हाम्रो पनि कामना रहेको छ। आजलाई बिर्तामोड खबर यति नै, हामी आगामी अङ्कमा फरक विषयवस्तु लिएर फरक व्यक्तित्वसँगको कुराकानी प्रस्तुत गर्ने नै छौँ। त्यतिन्जेलका लागि कार्यक्रम प्रस्तुता म पुष्प बराल पनि बिदा चाहन्छु। निरन्तर खबरका लागि रेडियो भिजन सुन्दै गर्नुहोला। नमस्कार।